તો તમે મજમાન કીધું ના કે મરીબહેન બેસો, ભાઈ સુન્નત કે ખિલાફ કામ ના કરો, દીન કી મજલિસ મેં બેઠને કા સુન્નત તરીકા જો સહાબા ને બતાયા વો યે બતાયા હૈ કે હમ અલ્લાહ કે નબી કી મજલિસ મેં ઇસ તરહ મિલ મિલ કર બેઠતે થે કે હમારે બીચ મેં જગહ બિલકુલ નહીં છૂટતી થી. આપ હઝરત સુન્નત પર અમલ કીજીએ તો ખુદા હિદાયત દેગા. હા, કુરાન મેં ખુદા કા યે એલાન હૈ, વઈન તુતીઉહુ તહતદુ. નબી, અગર આપકી ઇતાઅત કરેંગે તો યે હિદાયત પાયેંગે. અબ આયે હો ઇજ્તિમા મેં અલ્લાહ ને ભેજા હૈ તો કમ સે કમ અપને આપ કો અપની મરજી કે ખિલાફ હુઝૂર કી ઇતિબા મેં આગે બઢો. ઉઠો અપની જગહ સે. અરે તુમ જબ દૂર બેઠે ને અપને બિસ્તરો પર, તુમસે કહે તો વહાં સે ઉઠો, નબી કી બાત કો પીટ કે પીછે મત ડાલો. અપને નબી કી સુન્નત પર અમલ કરો. રાત કો ઇતના તો તુમને સુના બયાન મેં. માઇક લગાને કે માને થોડે તું દૂર બે બેર કે સુનો.
ચલો સાથીઓ
હા માશાઅલ્લાહ, અલ્લાહ તમે હિદાયત દે ઓ ખુદા, હમે અપને નબી કી ઇતાઅત કી દે. જો નબી કી ઇતાઅત નહીં કરતા હું મુતકબ્બર હૈ. ચાહે કોઈ ભી હો, इसको कोई उठाओ नहीं. मेरे सामने बैठे उनको, वो सफेद कपड़े पहन के बैठे हैं, उनको वहां से उठाओ. माशाल्लाह, अल्लाह तुम जा खे दौर. आ जाओ. कुरान में यह है कि અગર એ અપને ભાઈઓ કે લીએ મજલિસ મેં જગા કરેંગે તો અલ્લાહ એને અપની રહેમત મેં દેગા. જગા ફોક સહુ યફતહી અલ્લાહ લકુમ. અપને ભાઈઓ કે લીએ તુમ અપની મજલિસ મેં. દૂસરી બાત યે હૈ કે અપને બીચ મેં શૈતાન કો જગા ના દો. તું સમજતે હોંગે કે યહાં કા શૈતાન આયેગા, યહાં તો જ્યાદા આયેગા. हदीस में यहां तक आता है कि शैतान जो है, जो लोग नमाज की सफ में खड़े होते हैं सफ में, और ये अपनी दरमियान में थोड़ी जगह छोड़ देते हैं, तो शैतान इनके बीच में इस तरह घुसता है जैसे बकरी का छोटा बच्चा जगह मिलने में घुस जाता है. नमाज में आता हो तो हदीस में है कि जब अजान होती है ना तो शैतान हवा निकाल तो भागता है. જહા તક અઝાન કી આવાજ પહોંચતી વહાં તક ભાગ જતા હૈ, ઓર જબ અઝાન પૂરી હોઈ જાતી ફિર આતા હૈ વાપસ. તો યહાં ભી વહી આયેગા, આગે બેઠેગા બીચ મેં, ફિર સુર આયેગા. આયેગા ફિર બસ સે ડાલેગા ઓર યહાં સે બહાર લે જાયેગા. વરના કમ સે કમ ઇતના તો કરેગા કે યહાં સે બહાર લે જાયેગા. સોચને પર ઘડી ઘડી મોબાઈલ દેખાયેગા. બયાન મેં બેઠા મોબાઈલ દેખતા હૈ, ઇસકો ક્યા દેખને કી જરૂરત હૈ. કુરાન શરીફ પઢને બેઠેગા તબ ભી મોબાઈલ ખોલ કે બેઠેગા. શૈતાન કે તો હમ બાત હૈ, તાકે યે યકસુઈ કે સાથ અલ્લાહ કે તરફ મુતવજ હોય ના. અબ જો આદમી કુરાન શરીફ પઢ રહા હો ઓર ફિર મોબાઈલ કો સુનને કે લિયે વો ઉઠ કે ભાગે, અલ્લાહ કો કિતના ઇતના ગુસ્સા આતા હોગા ઇસ આદમી પર કે મેરે સાથ બાત. કુરાન શરીફ પઢને વાળા તો અલ્લાહ સે મુનાજત કરતા હૈ, બાત કર રહા હૈ, વો અલ્લાહ સે છોડ કે ભાગ રહા હૈ. इसलिए अपनी जिंदगी को सही रुख पर लाओ. ये आदत है, छोड़ो सब مسجدوں میں موبائل لے جانے کے, مسجدوں میں دو سو قرآن شریف پڑھتے ہوئے موبائل کے لیے بھاگنے کی جتنی عادت ہے سب چھوڑو, اپنی زندگی کو پابند بنا. آداب قرآن پاک کے پڑھنے کے بھی آداب ہیں. اب تو تمہاری مستیوں میں علماء ہو گئے, گھر گھر میں علماء کے لیے ہونے لگی. اب بھی ہماری زندگی صحیح اوپر نہیں, کب آئے گی؟ رات کی مغرب کی نماز کے بعد مغرب کا بیان سنا تم نے مولانا کا؟ کیا ہے اس میں کہ زندگی کو حکم پر لاؤ, نبی کے طریقے پر لاؤ, اس کے بغیر کوئی عمل قابل قبول نہیں ہوگا. سیکھے بغیر نماز پڑھنا جہالت ہے. اپنی جیسی چھوٹے بچوں کی جیسے دیکھے دیکھے پڑھنا شروع کر دیا, سب اندر والے نماز میں اور نماز ہو گئی. ہاں نماز کرو. ارے تو اللہ کے سامنے کھڑا ہے, آج جی کے ساتھ کھڑا ہو. ہماری ہم کسی چیز کو سمجھنے سیکھنے سیکھنا اور نبی کے طریقے پہ کرنا, اس کا نام دین ہے. کہاں جا رہے بچے؟ اے بھائی اے شکر ہے ادھر ادھر بھائی, کتنی انانیت ہے اس میں. تو میرے بھائی میرا جی جو ابھی تو بیان شروع ہونے والا ہے, پیشاب ہونے کا تو سوال نہیں ہے, اٹھا تو پیشاب کر کے بیٹھا ہوگا. اس لیے بھائی میرا جیزو زندگی کو دین پر لاؤ. دیکھو یہ جتنی پریشانیاں ہیں نا, اور جتنی مسلمان ہندوستان کے مسلمان پہ جتنی پریشانی آ رہی ہیں نا, یہ اس کی بے دینی میں سے آ رہی ہے. ہاں اللہ کی نافرمانیاں زندگی میں. پانچ بجے کی نماز آدمی پڑھتا کہ میں تو بہت دیندار ہوں, اور چوبیس گھنٹے کی زندگی میں اس کے حال کیا ہے؟ ہمارا تو نماز میں بھی میرے بھائیوں ہمارا تو حال ایسا ہے کہ ہم ایسا لباس پہن کر نماز پڑھتے ہیں جس میں اللہ ناراض ہو. ہمارا یہ ہے بس اللہ ہمیں صحیح سمجھ دیتے ہیں. اس لیے ان پریشانیوں سے نکلنے کا راستہ ایک ہی ہے کہ اپنی زندگی کو اپنی جی کی چاہتوں سے نکالو, اور دنیا کے نادان انسانوں کو دیکھ کر چلنا چھوڑو. دیکھ کر چلنے کا راستہ حضور کو دیکھ کر چلو. اللہ کے نبی نے یہ کام کیسے کیا اور کیسے بتایا؟ ہاں اس کا نام ہے اسلام, اور اس کا نام ہے مسلمان, اور اس کو ملے گی سلامتی. اس کی جان, اس کا مال, اس کی عزت آبرو سب اللہ سلامتی میں رکھ لائے گا. اور اگر مسلمان نے نبی کا طریقہ چھوڑ دیا اور اسلام کو چھوڑا, تو نہ اس کی جان محفوظ, نہ اس کا مال محفوظ, نہ اس کی کوئی چیز محفوظ. جیسے آج ہو رہا ہے. ہاں اس لیے دوستو دعوت اور تبلیغ کی اس محنت سے ایک ہی بات کہیے, میرے بھائیو بہت ہو گیا, اب اپنے آپ کو اللہ کی طرف لاؤ, اپنی زندگی کو دین پر لاؤ, اپنے گھروں میں دین کو داخل کرو. تمہارے گھروں میں سکون چین اطمینان اور سکون نہیں آئے گا جب تک گھروں میں دین نہ آئے. چاہے کتنے تم اے سی لاگے مسالو, اور تم اپنے مکانات کو بے دوسم بادشاہوں کے محلوں کی طرح بنا لو, میں قسم سے کھا کے کہتا ہوں اگر ان اس گھر میں دین نہیں ہے, اور اس گھر کے رہنے والوں میں دین نہیں ہے,
خدا ان کی زندگی میں تنگی ڈالے گا. اور یہ میں نہیں کہہ رہا, قرآن کہہ رہا ہے وَمَنْ آوَضَ عَنْ ذِكْرِ فَإِنَّ لَهُ مَعِيشَةً ضَنكًا, جو بھی میرے اطاعت سے, اللہ کہہ رہے ہیں میری اطاعت سے جو بھی پیٹھ پھیرے گا میں اس کی زندگی کو تنگ کر دوں گا. اس لیے دماغوں سے نکال دو کہ ہمارے پاس بیرون سے پیسے آئیں گا, مال آئے گا, ہم اپنے مکانات کو پکے بنائیں گے, محل بنائیں گے تو ہمیں سکون مل جائے گا. نہیں ملے گا. ہاں, اسی کے بنگلے میں بھی نیند نہیں آئے گی, خدا تنگ کرے گا. تو بے نمازی ہے, خدا کا باغی ہے, کوئی بھی ہو پھر وہ. اور حضرت شیخ نے فیاض میں لکھا ہے, جو نماز چھوڑے گا اس نماز کے چھوڑنے والے کے نیک اعمال کا بدلہ بھی خدا نہیں دے گا. حضرت شیخ کی فیاض میں ہے. تو بے نمازی کے نیک اعمال کا بدلہ بھی ہٹا دیا جاتا ہے. اب آپ بھی سوچتا ہوں تو بہت سخی چھو, تو تیری ثقافت تیری جگہ پر, لیکن نماز تو نے چھوڑی ہے, اللہ کے یہاں تیرا کوئی نہیں ہے. بے نمازی کی تو اللہ کے نیک بندوں کے دعاؤں میں بھی کوئی حصہ نہیں ہے. اتنا بڑا جرم ہے بے نماز کا چھوڑنا, جس کو ہم چلتے چلتے چھوڑ دیتے ہیں, کھیل کود میں چھوڑ دیتے ہیں. اذان ہو رہی ہے, خدا کا منادی بجا رہا ہے اور بیٹھے وعدے کر رہے ہیں. حضرت ابو ہریرہ فرماتے ہیں, جو آدمی نماز سن اور نماز سن کر مسجد میں نہ آئے نا, اس کے کانوں تو میں تو سیسا پگھال کر کے ڈال دینا ہی بہتر ہے. مسا جا کر چھوکرو مانتا نہیں, کہیں بات سانبھڑتا نہیں, تو اللہ کے سامنے تو تیرے سامنے تو اذان سن کے مسجد نہیں آتا. خدا کا منادی تجھے پکار رہا ہے, اذان ہے کیا؟ اذان تو اللہ کی طرف سے مؤذن پکار رہا ہے کہ آ جا نماز کی طرف, اور تو اس کو سن کر انسنی کر دیتا ہے تو تیری اولاد تیری نافرمانی ہوگی. خدا اسے نافرمان بنائے گا, چل یہاں سے. اس لیے زندگی کو دین پر لاؤ. ہاں, گھروں میں نئی نئی چیزیں لا کے خوش پت ہو جاؤ. آپ کو تو گھر پاکو بنی کسی نے, اپنا پاسے تو صوفہ سیٹ بھی آئی گیا, سب بدو آئے گی اپنا گھر, ماشاء اللہ. خدا پریشانی ڈالے گا. زندگی میں دین لاؤ. اس کی محنت ہے, اللہ کا شکر مانو. خدا نے دین کی محنت میں ہمیں لگنے کی توفیق دی ہے, اجتماع میں آنے کی توفیق دی ہے, لیکن اجتماع میں آ کر خوش مت ہو جاؤ. ہمیں تو تبلیغ میں لاگے لا چاہیے. یہ تو محنت کا نظام ہے. جیسے بچے کو عالم بنانا ہوتا ہے تو اس کو مدرسے میں بھیجنا پڑتا ہے, اور وہاں وہ وہاں کے نظام کے مدد میں رہتا ہے, عالم بنتا ہے. ایسے ہمیں اللہ کا بندہ بننا ہے, تو اللہ کا بندہ بننے کے لیے نبی والی محنت میں جیسے کہا جائے ایسے وقت لگاؤ, اور اپنے آپ کو پابند کرو, اور مجاہدے کے ساتھ وقت گزار کر اللہ سے مانگو گے تو اللہ ہدایت دے گا. حضرت مولانا صاحب فرماتے تھے کہ اللہ کی راہ میں نکل کر اللہ کے دین کی محنت میں اتنے لوگوں کہ تھک کر چکما چور ہو جاؤ, اور پھر راہ توڑ کے خدا سے زار و زار رو کر مانگو کہ اللہ ہدایت دے دے. ہدایت معمولی چیز نہیں ہے. مال پیسے تو اللہ دے دیتا, اپنے دشمنوں کو سزا دے دیتا ہے وہ. ہاں, اور قرآن نے اس بات کو کہا جو بھی اللہ کا نافرمان بنے گا اللہ اسے اپنی دنیا خوب دے گا. لے چل فلما نسوا ما ذکروا به فتحنا عليهم ابواب كل شيء. کہ جب لوگ نبیوں کی تعلیمات اور نبیوں کی بات کو بھول کر اور اس کو چھوڑ کر زندگی گزار رہی ہے ہم ان کے لیے دنیا کی چیزوں کے دروازے کھول دیں گے. خوب آ رہی چیزیں یو کے سے وہاں سے افریقہ سے چیزیں آ رہی ہیں, ہاں قسم قسم کے کپڑے آ رہے ہیں, قسم قسم کے برتن آ رہے ہیں, ہاں اور ہم خوش ہو رہے ہیں. اللہ میں شکر ہے, اللہ کا گردل نہیں ہے, اللہ کی ڈھیل ہے. اللہ حدیث میں ہے نافرمان خدا کی نافرمانی کرنے والے کو اگر دنیا دی جا رہی ہے تو سمجھو یہ دنیا اسے اللہ خوش ہو کر نہیں دے رہا, اللہ ناراض ہو کر اسے ڈھیل دے رہا ہے. لے اس میں لگا رہے یہاں تک میں تجھے پکڑوں گا. استدراج اس کا نام استدراج ڈھیل. کہ دنیا زیادہ آنا کوئی خوشی کی چیز نہیں ہے. صحابہ روتے رہے, صحابہ دنیا زیادہ آئی تو روئے, ہاں اور یوں روئے کہ ایسا تو نہیں ہے کہ ہماری زندگی کے اعمال نیک اعمال کا بدلہ ہمیں دنیا ہی میں دے جا رہا ہے. اس لیے کہ قرآن میں اللہ کہہ رہا ہے ان لوگوں کے لیے اذهب تم طیباتکم فی حیاتکم الدنیا, ہاں کہ تم نے دنیا میں فائدہ اٹھا لیا, ہاں استمتع تم بہا, اور دنیا کی اب بہتر سے بہتر چیزیں تمہیں دی گئی تھی اور اس سے تم نے فائدہ اٹھا لیا, اب تمہارے لیے کچھ دی جاؤ. ہاں حضرت معاویہ رضی اللہ تعالیٰ عنہ حضور کے صحابی ہیں اور انہیں اللہ نے حکومت کا مالک بنایا تھا, تو کھانے بیٹھتے تھے نا کھانے, تو کھانا کھاتے روتے تھے, خوش نہیں ہوتے تھے. جب لوگوں نے پوچھا کہ آپ روتے کیوں ہیں, کہ اس قرآن کی آیت کو جب میں پڑھتا ہوں یاد کرتا یاد آتی ہے کہ قیامت کے دن اللہ نے اگر مجھے اپنی اس حکومت میں قسم قسم کے کھانے میرے پاس آ رہے ہیں, کہیں اللہ مجھے قیامت یہ تو نہیں کہے گا تجھے تیرے اعمال کا بدلہ مل گیا دنیا میں, میں اس لیے روتا ہوں. اذهب تم طیبات کو فی حیات کو دنیا واستمتع تم بها, اللہ ہماری حفاظت کرنا ہے. ہاں آدمی کو سوچنا چاہیے, ہاں اللہ نے میرے دوستوں گھروں میں کولر ایئر کولر دیے ہیں نا, تو اللہ آزمانا چاہتا ہے کہ ایئر کولر میں رہ کر فجر کی نماز پڑھتا ہے کہ چھوڑتا ہے, یہ امتحان کے لیے ہے. مال پیسے اللہ نے دیے امتحان کے لیے دیے, کہاں خرچ کرتا ہے یہ, مال خرچ کرنے ہی کے لیے ہے لیکن کہاں جان اللہ نے کہا وہاں مال خرچ کرنے کے جگہیں قرآن میں اللہ نے بیان کی ہے کہ کہاں کہاں خرچ کرو گے. وآت المال علی حبه ذوی القربى والیتامى والمساکین وابن السبیل والسائلین وفی الرقاب. زکات تو بخیل سے بخیل پر رہی ہے کہ اللہ نے تجھے دیا ہے اور اس میں سے تو اللہ کے نام پر خرچ نہیں کرتا, تو کم سے کم 40واں حصہ تو تجھے خرچ کرنا ہی ہوگا. فرض کر دیا اللہ نے, اتنا ہی نہیں ہے, مال زکات کے علاوہ اور بھی خرچ کرنے کی جگہیں قرآن نے بیان کی ہے. اپنے رشتے داروں پہ خرچ کرو, قرآن کہہ رہا ہے, یتیموں پر, مسکینوں پر, مسافروں پر, پریشان حال. کوئی آدمی ایسا ہے جو بیچارہ قرض میں ڈوب گیا, اس کے بعد قرض ادا کرنے کے یہ نہیں ہے, اس کے عزت کا سوال ہے. تو اپنے مسلمان بھائی کی عزت بچانے کے لیے اور قرض سے نکالنے کے لیے تو اس کو دو تاکہ قرض سے نکل جائے. مانگنے والوں کو دو. ہاں اپنے محلے کا کوئی آدمی اپنے پاس قرض لینے آیا ہے تو سمجھو کہ اس کے حالات کیا ہیں. علماء لکھا ہے فرض نماز کو باجماعت مشروع کیا مسجد میں, کیوں کہ مسجد میں جب نماز محلے کے لوگ پڑھنے آئیں گے اس میں ہر آدمی آئے گا تو وہاں حالات کا اپنے اندازہ ہوگا. جو نماز میں آیا مسلمان بھائی تیرا اس کے کپڑوں سے اندازہ ہوگا, اس کے آنے اور جانے کے حالات سے پتہ چلے گا اس کا حال کیا ہے تاکہ تو اس کی مدد کر سکے. میرے بھائی میرے عزیزو, موت تک موقع ہے زندگی کے بنانے کا, اور موت تک موقع اللہ کو راضی کرنے کا موقع ہے. موت آ گئی, موقع ہاتھ سے نکل جائے گا. اور جو کچھ مجھے اور آپ کو اللہ نے دیا ہے جو آخرت بنانے کے لیے دیا ہے, یہ تمام پوری دنیا اللہ نے ہمارے امتحان اور آزمائش کے لیے بنائی ہے. جاننا ماں دے جینت اللہ جینا بلول, ہم تاکہ آزمائے تمہیں. زمین پر جو تمہارے لیے اسباب ہم نے پیدا کیے ہیں اور جو چیزیں دی ہیں وہ اس لیے دی ہم نے کہ اب ہم آزمائیں گے تم میں سے اچھے اعمال کون کرتا ہے. نماز پڑھو اچھی پڑھو, نماز پڑھو اچھی پڑھو, روزہ رکھو اچھا روزہ رکھو اچھا. تم ٹوپی اچھی, جوتے اچھے, سب اچھے, اور نماز کے ٹوٹی پھوٹی. آج تو مطلب کیا کہتا ہے, پڑھو اچھا, آپ نے تو ٹوٹی پھوٹی نماز پڑھائی ہے. لو ٹوٹے پھوٹے چپل نہیں پہنتا, ٹوٹا پھوٹا مکان رہتا ہے اس میں, وہ تو بڑا وہ چاہیے, اور نماز ٹوٹی پوٹی. اللہ تعالیٰ قرآن میں یہ کہہ رہا ہے اللہ تمہارے اچھے اعمال دیکھنا چاہتا تمہارا. اور اللہ کو وہ جو لوگ بہت محبوب ہیں جو اچھے اعمال کرتے اچھے طریقے سے سنت کے مطابق, ہر عمل کو سنت کے مطابق کرنا اور اطمینان سے دوڑتے بھاگتے نماز پڑھنے کی چیز نہیں ہے. دوڑتے بھاگتے نماز پڑھ لیا, یہ کوئی نماز ہے؟ وضو بھی اچھی طرح کرنا, ہاں وضو کی دعاؤں میں یہ ہے کہ اللہ مجھے اچھی نماز پڑھنے کی توفیق دے, مجھے میں اچھی طرح سے وضو کروں. وضو معمولی عمل ہے, وضو تو بہت بڑی بہت بڑا عمل ہے کہ آدمی جب وضو صحیح سنت طریقے میں کرے گا تو اگر اس نے منہ دھویا تو اس منہ کے دھونے کی برکت سے اللہ اس کے جتنے گناہ اس نے منہ سے کیے ہیں آنکھوں سے کانوں سے خدا اس گناہوں کو معاف کرے گا, دھو دے گا. ہاتھ دھوئے تو ہاتھ سے جتنے گناہ ہوئے سب دھلنا شروع ہوئے, پیر دھوئے پیروں سے خدا ان گناہوں کو دھوئے گا. اور جو وضو کو اچھی طرح کرے گا دنیا میں سنت کے مطابق, قیامت کے دن اس کے یہ اعضا نور سے چمکیں گے. جس کو اپنے بگلے روٹے کر لیتے ہیں جلدی جلدی, بار بار کھڑے کھڑے باتیں کرے گا اور گھڑی دیکھتا رہے گا, ابھی 2 منٹ سے, ابھی 3 منٹ سے, اور پھر بھاگے گا وضو کرنے کے لیے, اور وضو کر کے پھر بھاگے گا جماعت پکڑنے کے لیے, نماز پکڑنے کے لیے. تو یہ نماز کی پابندی پہلے سے آنا مسجد میں, یہ جس بات کو نبی نے منع کیا وہی کرتا ہے. تو نبی نے منع کیا بھارتی نماز پڑھو, سب میں رکعت پکڑنے کے لیے بھاگ کر جانا منع ہے, سانس کھل جائے اس سے بھاگنا, اطمینان سے جاؤ, اس کے اطمینان مسجد میں اطمینان سے آؤ. باہر کھڑے کھڑے باتیں کرتے ہو, مسجد میں کھڑے کھڑے باتیں کرتے ہو. مسجد میں آنے کے بعد تو مسجد کا پہلا حق یہ ہے کہ تو بیٹھنے سے پہلے دو رکعت نماز پڑھ. اگر سنت کا موقع نہیں ہے دو رکعت پڑھ, مسجد چاہے تو مسجد پڑھ. وضو تو نہیں کیا ہے, وضو کرنے کے بعد بھی دو رکعت چاہے تو وضو پڑھ. ہاں بلال آج نے حضور نے پوچھا, ارے بلال تو معراج میں بھی میرے ساتھ ساتھ کیا ہے اور وہاں میں نے تیرے پاؤں کی ہار سنی, تو کیا عمل کرتا ہے, تیرا عمل کیا ہے؟ کہ حضور جب بھی میری وضو ٹوٹتی ہے میں وضو کرتا ہوں اور دو رکعت نماز پڑھتا ہوں, یہ میرا عمل ہے. ہمیشہ باوضو رہنا اور وضو کر کے دو رکعت تحت الوضو پڑھنا, وہ خشک ہونے سے پہلے دو رکعت تحت الوضو پڑھو. اور آج اتنا بری حالت ہے لوگوں کی کہ سنت موقع بھی چھوڑ دیتے ہیں, وہ نہیں پڑھتے. حالانکہ سنت موقع تو چھوڑنا گناہ ہے, اور حدیث کی کتابوں میں فضائل آتے ہیں کہ جو آدمی دن کے 12 رکعتیں پڑھے گا اللہ اس کے لیے جنت میں سونے کا محل عطا فرما دے گا. علماء نے کہا کیا ہے کہ فجر کی 2 سنت, ظہر کی 4 رکعت سنت نماز سے پہلے, فجر سے فرض سے پہلے, فرض کے بعد 2 رکعت سنت, کتنی ہوئی بولو یہاں کے باہر, 8 ہوئی. مغرب کی 2 سنت کتنی ہوئی, اور عشاء کی 2 رکعت سنت فرض کے بعد کتنی ہوئی, یہ 12 سنت ہے. یہ 12 رکعت جو پڑھے گا نا اللہ اسے جنت میں سونے کا محل دے گا. اس کو ہم بعضوں بات بات چھوڑ لیتے ہیں. نماز میں بھاگتے دوڑتے آتے ہیں, سنت پڑھنے کا موقع ہی کہاں ہے. اپنی زندگی کے رخ کو بدلو. دین میں تو اللہ نے سراپا برکتیں رکھی ہیں, خیر ہی خیر. اگر آپ اس دن کے بدین پر لائے, سنت پر لائے, اپنی اولاد کو تم خوشحال دیکھنا چاہتے ہو نا, انہیں دین پر لاؤ. میں اپنے ہمارے دوستوں سے کہا کرتا ہوں کہ یہ جو تم روٹیاں کھا رہے ہو نا, تمہارے بڑے بوڑھے کی جو نیکی کی زندگی تھی اس کی برکت سے کھا رہے ہو, ورنہ اپنا تو حال یہ ہے کہ بھوکے مار دیے جائیں. ہماری نیکی تو ایسی ہے, لیکن ہمارے بڑے بوڑھے ان کی بھوکوں کو سیدھے سادھی زندگی تھی, تعجب گزار تھے وہ. فجر کی نماز کے چھوڑنے کا تو سوال ہی نہیں ہے, تعجب گزار, نمازوں کے پابند, غریبوں کی خیر خبر لینے والے, مارو ادو مارو ایسا نہیں تھا ان کے یہاں, اپنے رشتے داروں کی خیر خبر رکھنے والے, سگا بھائی نہیں مارا بھائی نہ چھوکرا نو چھوکرا, رشتے داروں کا اتنا لحاظ رکھنے والے کہ رشتے تو میرے رشتے دار ہیں. بھائی بھائی اپنی بہنوں اور بہنوں کے بچوں کو عید کے لیے عیدی بھیجتے تھے اس زمانے میں. مجھے میری دادی ماں عید کے دن میرے گھر آ کر عیدی دینے آتی تھی, وہ بوڑھی 70 سال کی عمر میں, کہ نہ بیٹا کھیتوں میں اناج پکتا تھا نا تو گھر میں بعد میں لاتے تھے, پہلے اپنے رشتے داروں کو بھیجتے تھے. हम बचपन में हमने देखा है कि धान डांगर पकती डांगर तो डांगर 5 किलो 10 किलो अपने रिश्तेदार के लिए दे के अपना पुआ बना खा जो पौवे हमारे इसकी पौवे बनाकर घर में रख देते खा जो ये उनकी जिंदगी थी उसकी बरकत से अपने खा रहे हैं वरना हमारा हाल तो ऐसा है कि भूखे मार दिए हमने इसमें मेरा जल्ला के लिए बहुत हो गया कब तक परेशानी में जाओगे और अभी कितना परेशानी के दरवाजे खुलवाने का इरादा है आम खाए शाम से आम करे शाम कर वो करते नहीं है तेरे अमल ला रहे हैं सब चीजें जिंदगी को ठीक करो अल्लाह के नबी की हदीस है आमालों को मम्मालों को जैसे तुम्हारे अमाल होंगे ना अल्लाह ऐसे तेरे ऊपर हाकिम लाएंगे तुम्हारे हाकिम ऐसे आएंगे तुम्हारे अमल के अतबार से वो तो ऊपर ऊपर का फैसला है हमारे अमल सही नहीं है हाँ अगर तुम अपने मोहल्ले में देखोगे ना कि कितने नमाजी हैं तो पता चलेगा हाँ मुश्किल से 30-33% नमाजी हैं 60% दमरे नमाजी हैं इसके माने क्या है कि हमारे मोहल्ले में 60% इंसान अल्लाह के बागी हैं बड़े से बड़े गुनहगार हैं नमाज का छोड़ना शराब से चोरी से बड़े बड़े जो गुना तुम गुना समझते हो ना उससे बड़ा बुरा नमाज का छोड़ना है अकबर कबाइर है और कोई सोचे तैयार नहीं है कोई नहीं उसके घर में भी नमाजी है और उसको टाइफाइड हो जाओ तो होता है और नमाज छोड़ के खुदा का बागी उस पर इसे कोई परेशानी नहीं और फिर भी तबलीग में भेजे तैयार नहीं बच्चों को भाई तो कुछ जाकर कुछ अल्लाह का डर लेकर आओ तो नमाज तो पढ़ ही है दिन ब दिन घरों में सुन्नत के खिलाफ की जिंदगी आ रही है और कुछ तकलीफ नहीं इतने इतने पहन कर आते हैं तुम्हारे बच्चे जवान अंदर का जो अंदर का बनियान है उसके ऊपर से कुर्ता भी गया हमारे बच्चों के जज्बात ये नहीं बन रहे कि हम सुन्नत वाला लिबास पहने दुश्मन जो लिबास दे वो पहनना शुरू कर देते हैं बीमारी है ये रूहानी बीमारी है दिल बीमार है जिसमें अल्लाह की इताअत का जज्बा पैदा नहीं होता जिसमें नबी की सुन्नत पर चलने का जज्बा पैदा नहीं हो रहा ईमान का तकाजा ये है कलबे का तकाजा ये है कि आदमी के अंदर ये तलब पैदा हो कि मैं अल्लाह के हुक्म पर चलूं मैं नमाज की पाबंदी करूं मैं सही नमाज पढ़ूं मैं नवाफिल पढ़ूं मैं तहज्जुद पढ़ूं मैं परेशानी में अल्लाह की तरफ जाऊं जो रकअत साथ हाजिर पढ़ूं अल्लाह से कहूं मसला अल्लाह के हाथ में है ये अंदर जज्बा जाहिर नहीं हो रहा नमाज में सुस्ती हो रही है जो नमाज पढ़ रहे हैं सुस्ती से पढ़ रहे हैं अब बगैर सीखे पढ़ रहे हैं कि नमाज मुझे कैसे पढ़नी चाहिए अल्लाह ने कुरान पाक में मुसलमान से जिस ईमान का मुतालबा किया है वो ईमान सहाबा वाला ईमान है वही आमिनू कमा आमन جن سے کہا جاتا ہے کہ وہ ایمان لاؤ جو ایمان صحابہ کے پاس ہے. صحابہ کا ایمان ایمان بالغیب تھا, نبی کی باتوں پر صحابہ کو اتنا یقین تھا جتنا اپنی آنکھوں دیکھی پہ یقین نہیں تھا. اللہ کے نبی جو فرمایا ایمان بالغیب, جنت حق ہے جہنم حق ہے, تقدیر حق ہے, اللہ کے حکموں پر زندگی گزارنے پر اللہ راضی ہو کر ہماری زندگی بنائے گا یقین تھا انہیں, وہ ایمان کا مطالبہ ہم سے ہے. اور اتنا ایمان سیکھنا فرض ہے کہ جو ایمان ہمیں حرام سے بچا لے اور جو ایمان ہمیں فرائض پر کھڑا کر دے. اتنا ایمان سیکھنا فرض ہے. اور ایمان کی سیکھنے کے لیے صحابہ والی محنت ہے. تعلم الایمان ثم تعلم القرآن, صحابہ فرما رہے ہیں ہم نے ایمان کو سیکھا اور پھر ایمان کو سیکھ کر ہم نے قرآن کو سیکھا کہ قرآن کیا کہہ رہا ہے. ہاں, اندر استعداد پیدا ہوئی, خدا کے حکموں پر چلنے کی طاقت اندر پیدا ہوئی. آج مسلمان اپنے اندر کی طاقت گنوا چکا ہے. اندر کی طاقت ہی نہیں ہے. ہم میں سے بہت سے ہیں جو چاہتے ہیں کہ نماز کے پابند بنے, زندگی صحیح گزارے, ہم سود لے رہے ہیں, سود چھوٹ جائے, یہ ہو چلے. بہت سی چیزیں ہیں جو آدمی کو پتا ہے کہ میں غلط کر رہا ہوں, مجھے چھوڑنی چاہیے, لیکن چھوٹتی نہیں ہے, چھوٹتی نہیں ہے. ہاں, وجہ کیا ہے؟ کیوں نماز کی پابندی نہیں ہو رہی؟ کیوں سود اور بیاج کی لائن چھوٹ نہیں رہی ہے؟ ہاں, یہ حرام چیزیں کیوں نہیں چھوٹ رہی؟ کیوں اپنے پڑوسوں کو ستانا چھوٹ نہیں رہا ہے؟ کیوں آپس میں لڑنا کوئی سواب کی چیز ہے؟ کیوں جھگڑے گاؤں سے نکل نہیں رہے ہیں؟ کیوں سلگے نہیں ہو رہی ہے؟ مسلمان جب آپس میں لڑتے ہیں اور ان کی لڑائی میں جھگڑوں میں جھگڑا باقی رہتا ہے, آپس میں صلح نہیں کرتے, تو جب تک یہ صلح نہیں کرتے وہاں تک اللہ فرشتوں سے کہتا ہے ان کی دعا قبول نہ کی جائے. چلو یہاں سے. کتنی تو تعجب پڑ, ان کی دعا قبول نہیں کی جاتی ہے جب تک صلح نہ کریں. اور اگر 3 دن ان کی لڑائی رہی اور 3 دن کے بعد بھی انہوں نے آپس میں صلح نہیں کی اور یہ مر گئے تو جہنم میں ڈالے جائیں گے. تین دن سے زیادہ لڑائی باقی رکھنے کی گنجائش نہیں, اس کے معنی ہے ہوتا ہے, طبیعتیں ہیں, لڑائی ہو جاتی ہے, لیکن لڑائی ہو جانے کے بعد لڑائی کو باقی رکھنے کا اجازت نہیں ہے. فوراً صلح کرو. اللہ کے نبی نے اپنی امتی کو اس کی تعلیم دی ہے, سل من قطع, جو تجھ سے توڑے تو اس کو اس سے جوڑ پیدا کر, توڑ باقی مت رکھ. ہاں, سل من قطع, جو تجھ سے توڑے اس سے جوڑ پیدا کر. یہاں تو دو بھائی میرے دوست لڑ لڑ کر اور آپس میں توڑ کے ساتھ مر جاتے ہیں اور صلح نہیں کرتے. یہ ہے تمہارا سل من قطع, جو تجھ سے توڑے اس سے جوڑ پیدا کر. وعف من ظلمک, جو تجھ پر ظلم کرے اسے معاف کر دے. ظلم کا بدلہ لینے کی فکر میں مت پڑا, معاف کر دے. واحسن الی من اساء الیک, اور تیرے ساتھ جو برائی کا برتاؤ کرے اسے تو اچھا برتاؤ کرے. یعنی یوں جو لیش, یہ مسلمان کی چیز نہیں ہے. یوں جو لیش وہ تو اللہ دیکھ لے گا, تجھے کیا دیکھنے کی ضرورت ہے؟ تو اگر بھائی کو معاف کر دے گا تجھے تو ثواب ملے گا, اللہ تجھے اس کا بدلہ دے گا. ہاں, حدیث میں آتا ہے ہاں من سطر مسلم سطر اللہ یوم القیامہ, جو اپنے مسلمان کے عیب پر پردہ ڈالے گا اللہ قیامت کے اس کے عیب پر پردہ ڈالے گا, اتنا بدلا دے گا اللہ نے. یہ ہماری معاشرت ہے. ہمیں تو ہمارے نبی نے یہ تعلیم دی ہے کہ تیرے گھر کی دیوار اپنے پڑوسی کی دیوار سے اونچی مت کر کہ اس کی ہوا رک جائے. آٹھ کہتے کہہ دیجیے بناؤ, اس کو کہو آپ ابھی ریاتی شادی جی بناؤ بناؤ جی. ہاں میرے پڑوس میں غریب کا جھونپڑا ہے, اس کی ہوا نہ روکے, اس طرح میرے مکان کا نقشہ بنا. ہاں اللہ کے نبی نے تعلیم دی ہے, جو تم کھاؤ اپنے نوکروں کو وہ کھانا کھلاؤ, اور جو تم پہنو اپنے نوکروں کو وہ کپڑے پہناؤ. ہم سب بھول گئے. ہاں اپنا ڈرائیور مسلمان بھی ہوتا تو بھی کھائی لے, یعنی کہ تمہاری وجہ سے بھی اپنی کھاؤ. وہ تو نہ دینا صحت مند, ہمیں تو گھر میں نہیں بھائی, اللہ کے نبی کی تعلیم ہے, آؤ بیٹھو کھاؤ. میرے بھائیوں, اپنی نبی کی زندگی کو ہمیں پڑھنے کی ضرورت ہے اور اپنی زندگی کو اس پر اس روپ پر لانے کی چیز ہے. آپ نبی والی زندگی جتنی اپنائی جائے گی اللہ اتنی عزتیں دے گا. سب سے بڑی عزت اللہ کے یہاں اپنی نبی کی ہے دنیا میں, اللہ کے بعد. ہاں اور یہ جو آج کل میں جو پیسے کوڑی آنے کے بعد سلام کرتے, تم کو سلام نہیں کرتے, تمہاری عزت نہیں ہے, وہ تو تمہارے مال کو سلام ہو رہی ہے. ہاں کیونکہ اس کے دل میں مال کی ہے. جس دن آپ کے پاس مال نہیں رہے گا تو تمہارے پاس کوئی پھٹکے گا بھی نہیں. اس کا تو وہ جو اولیاء اللہ کی اللہ نے تھی. ہاں ابھی قبروں میں جا کے سوئے ہیں لیکن ابھی بھی ان کے دل میں ان کی عزت ہے. اپنوں کو کوئی گالی دے اپنے برداشت کر دیں گے, لیکن کوئی اللہ کے ولی کو گالی دے گا تو وہیں آسن چڑھاؤ گے, برداشت نہیں کرو گے, اتنی عزت آپ کے دل میں. اپنے بچوں کا نام کون سا رکھتے ہو؟ نیک لوگوں کا صحابہ کے نام رکھتے ہیں. ہاں کوئی قارون لگتا ہے؟ قارون دنیا کا بہت بڑا مالدار تھا. کوئی اپنے بچے کا نام قارون لگتا ہے؟ فرعون لگتا ہے؟ سدات نمرود ابو جہل ابو لہب یہ سب بڑے تھے دنیا کے, لیکن بےمان تھے. نبی بعد اللہ کے نبی پر ایمان نہیں لائے اپنے زمانے کے نبی نے. اللہ کے ابو لہب ابو جہل حضور پر ایمان نہیں لایا. بلال حبشی غلام تھے لیکن عزت تھی, عزت اللہ نے دے دی. لوگ اپنے بچوں کا نام بلال رکھتے ہیں. ہاں بلال, حالانکہ بلال تو حبشی تھے. یہ ہے عزت, جو عزت موت کے بعد بھی ختم نہیں ہوتی. دلی میں جاؤ, دلی میں اللہ والوں کی بھی قبریں ہیں, اور دلی میں مغل بادشاہوں کے بڑے بڑے میرے دوست ہیں, ان سب کی بھی قبریں ہیں, اور ان کی قبروں پر بڑے بڑے میرے دوستوں کو بنائے ہوئے ہیں عمارتیں. کوئی جاتا بھی نہیں فاتحہ پڑھنے, اور اللہ والوں کی قبروں پر ہجوم کے ہجوم ہیں. ہاں یہ عزت کا ولی اللہ عزت, عزت کا مالک ایک اللہ ہے. اللہ کے ہاتھ میں عزت ہے. مال پیسے کوڑوں میں عزت نہیں رکھی اللہ نے, یہ تو ایک آزمائش کی چیز ہے. اور یہ کوئی کمال کی بات نہیں ہے کہ آدمی اپنی عقل سے کماتا ہے, اس کو اس کی مقدر کی اس کو مل رہی ہے. ہاں اور جب اللہ تعالیٰ شان دینا چاہتا ہے نا तो ये कमाता रहता है ना कंगाल होता जाता है। दुनिया में जितनी दिवाली है दिवाली है, वो दिवाली है मेरे दोस्तों कमाते कमाते दिवाली हुए हैं। ऊपर से दिवाली होने का हुक्म हुआ है। बड़ी बड़ी फैक्ट्री वाले मेरे दोस्तों, बात मतलब फैक्ट्री आप देखते हैं क्या कही भैया इसका दिवाली निकला इसने इसकी फैक्ट्री बंद हो गई है। तो देने वाले अल्लाह है, इज्जत का मालिक वो है, बोले साहब इज्जत का मालिक एक अल्लाह है, बोले रसूल ही, और इज्जत अल्लाह के नबी को है, अल्लाह के नबी को अल्लाह ने इज्जत दी। और वलिल मोमिनीन, और जो ईमान वाले नबी की पैरों और नबी की पैरवी करते हैं अल्लाह उनको इज्जत देगा, साहबों को अल्लाह इज्जत दी, साहबों को इज्जत भी दी। हर जमाने के औलिया अल्लाह को अल्लाह ने इज्जत दी है, आज भी यही अल्लाह के नेक बंदों की इज्जत है। आज भी अल्लाह इज्जत देता है तुम्हारे मोहल्लों में जो अल्लाह के नेक बंदे हैं, चाहे वो गरीब हैं, लेकिन लोग उन्हें इज्जत की निगाह देखते हैं। और तुम्हारे मोहल्लों में मालदार के बच्चे जो गलत जिंदगी गुजारते हैं, कोई उसको पूछता भी नहीं, कोई सलाम भी करने दिया नहीं, याद है यार। हाँ, तो इज्जत का मालिक एक अल्लाह और इज्जत का जाते खुदाउंदी नबी की इतवा पैरवी है। जो जितना नबी के नक्श कदम पर चलेगा अल्लाह अपनी कुदरत से उसको इज्जत देंगे, महबूब बनाएगा। मोहब्बतें नहीं आज हमारे घरों में, आपस में मोहब्बतें नहीं है, क्योंकि मोहब्बत का रास्ता छोड़ा है। मोहब्बत का रास्ता तो अल्लाह ने हुजूर का रास्ता बताया, कुल इन कुंतुम तुहिब्बुन अल्लाह फत्तबिउनी। प्यारे नबी इनसे कहिए अगर ये अल्लाह की मोहब्बत चाहते हो, अल्लाह के महबूब बनना चाहते हैं, तो ये आपकी पैरवी करें, नबी के दरवाजे में चलें, तो अल्लाह मोहब्बत देगा। अल्लाह महबूबियत देता है। अगर हम अल्लाह की नबी के तरीके पर जिंदगी गुजारेंगे ना, तो अल्लाह हमारी मोहब्बत हमारी औलाद के दिल में डालेगा, हमारे औलाद के दिल में हमारी मोहब्बत डालेगा। जो मोहब्बत इन्हें मजबूर करेगी कि मेरे बाबा से पहले मैं नहीं खाऊंगा, अब्बा पहले खाएंगे, वो मोहब्बत का तकाजा होगा। वो माँ बाप की पहले खैर खबर रखेंगे कि नहीं इनकी खिदमत करनी है, ये हमारे माँ बाप हैं, ये अभी से पहले खाएंगे। वो मोहब्बत का मसला है, मोहब्बत नहीं है तो फिर कुछ नहीं है। हदीस में आता है ना, जब अल्लाह किसी बंदे से मोहब्बत करते हैं तो ये जुबैर से फरमाते हैं, जुबैर मेरा फलाह बंदा मुझे महबूब है, तुम भी उसे मोहब्बत करो। अल्लाह जुबैर से कहते हैं, जुबैर सातवें आसमान आसमान के फरिश्तों से कहते हैं कि फलाह बंदा अल्लाह को महबूब है, तुम भी उनसे मोहब्बत करो। इसी तरीके से आते आते पहले आसमान तक के फरिश्तों पर बात पहुंचती है कि तुम अल्लाह से मोहब्बत करो। हाँ, अब इनसे तमाम मोहब्बत करते हैं, फिर अल्लाह ताला जमीन पर इसकी मकबूलियत को डाल देते हैं। वो फरिश्ते जो दुनिया में आते हैं ना रात सुबह शाम की ड्यूटी पर, ये दिल में डालते हैं फला अल्लाह को महबूब है, तुम भी मोहब्बत करो। कोई भी अल्लाह वाला कभी वो बोल लगाता है कि आज तुम अल्लाह वाला कहेगी जो हमारे पास आओ। अल्लाह वाले तो अपनी विलायत को तो पोशीदा रखते हैं, छुपाते हैं, लेकिन फिर भी पब्लिक उनकी तरफ दिल के दिल खींचते ही हैं। वो फरिश्तों की तरफ डाली चीज है कि वो अल्लाह का महबूब है, तुम मोहब्बत करो। वकील तो वकील होने से बोर्ड लगा देता है, आज से वकील सही गया। डॉक्टर अपनी डॉक्टरी का बोर्ड लगाता है, कोई अल्लाह का वही बोर्ड लगाता है? बोलो ना, नहीं। लेकिन लोग उनके पास जाते हैं, वो अल्लाह की तरफ से ये है कि जब अल्लाह को कोई बंदा महबूब होता है तो अल्लाह इसकी महबूबियत दिल में डालते हैं। सहाबा की महबूबियत खुदा ने जानवरों के दिल में डाली थी। एक मरतबा जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तशरीफ फरमाते हैं, सहाबा के बीच में, तो पांच छह भेड़ियों का एक वफद आया, रिपोटिशन भेड़िया आने भेड़िया, बकरी को जो खा खाता है ना भेड़िया, जैसे लोमड़ी होती है ऐसे भेड़िया होता है, तो पांच छह भेड़िया आए और हुजूर पाक साहब शाम के सामने अपनी फैल पैर फैला के बैठ गए और कुछ बबलना शुरू किया। तो हुजूर पाक साहब सलाम ने सहाबा से फरमाया, जानते हो ये कौन है? ये डिपुटेशन आया है भेड़ियों की तरफ से और ये यूं कह रहे हैं कि हुजूर आपके सहाबा की बकरियों को फाड़ कर खाने में शर्म आती है, आप हमारे और अपने आपके सहाबा के दरमियान में कुछ मामला कर दीजिए कि ये कुछ बकरियां साल के सालियाने के तौर पर कुछ बकरियां जंगल में छोड़ दें तो हम उनको खा के अपना काम चला लेंगे, इनकी बकरियों को नहीं पालेंगे। ये बात लेकर आए हैं, क्या करना है? सहाबा ने कहा, हुजूर जिन बकरियों को हम अपने हाथ से पालें बड़ी करें और फिर भेड़ियों को दें अपने तौर पर, हम ये तो हम पसंद नहीं करते, आप इनसे कह दीजिए हम अपनी बकरियों की खैर खबर लेते रहेंगे, इनकी मुकद्दर की जो खा लें हम अपने हाथ से नहीं कराएंगे। तो भेड़ियों को भी शर्म आती थी, इतनी महंगी थी। हाँ मेरे दोस्तों, अफ्रीका के जंगलों में साहबा ने ऐलान किया, गो जंगल के जानवरों हम यहां पर अपनी छावनी डालना चाहते हैं, इसे खाली करो। एक साहबी ने जाकर पहाड़ पर जाके ऐलान कर दिया, तो जंगल के जानवर शेर चीते और तमाम अपने अपने बच्चों को लेकर रवाना होने शुरू हो गए। हमारा छोकरा बात नहीं मानता हमारी, जंगल के जंगली जानवरों में बर्बर कौम है वहां अफ्रीका में, उस कौम ने जब साहबा की ये देखी कि ये इनके लिए तो जंगल के जानवरों ने जंगल खाली कर दिया, उन्होंने कहा अशहदु अल्ला इलाहा इल्लल्लाह, ईमान 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 कबूल कर लिया उन्होंने। इसलिए भाइयों, हम तो आपके पास आपके भाई हैं इसलिए आए हैं और हम सब की मसले का हल एक ही है, टेंशन से निकलना हो, प्रॉब्लम से निकलना हो और दुनिया में सुकून की जिंदगी हासिल करना चाहते हो तो ये है जो अल्लाह के नबी ने आज से 1400 साल पहले पूरी दुनिया के इंसान को एक पैगाम दिया है। आपका पैगाम है इंसानों को और आपका पैगाम ये है, मन असलह मा बैनहु व बैन अल्लाह असलह अल्लाह मा बैनहु व बैन खल्क़ी, कि जो आदमी अपने और अल्लाह के दरमियान के मामले को ठीक कर लेगा अल्लाह उसके और मखलूक के दरमियान के मामले को ठीक कर देगा। हाँ, प्रॉब्लम सॉल्व, और किसी के हाथ में प्रॉब्लम का सॉल्यूशन नहीं है, अल्लाह के नबी ने अल्लाह की तरफ से ये सॉल्यूशन बताया कयामत तक के लिए। हाँ, इसलिए मेरे भाइयों अपनी जिंदगी की तरतीब बदलो और जिंदगी में दीन लाने की मेहनत इख्तियार करो, दीन बगैर मेहनत के खुदा नहीं देगा, दुनिया तो मुकद्दर की अल्लाह दे देगा बगैर मेहनत के भी। दुनिया में बहुत से लोग हैं, हाँ कमाते हुए खाते कोई और वो लोग खाते हैं, और हमारे औलाद को कोई मेहनत करने जाती ही नहीं है, हम कमाते हैं वो खाते हैं, बल्कि छोटे बच्चे तो बाप अब्बा से पहले गरम गरम रोटी खाते हैं, अब्बा को तो ठंडी मिलती है। अब देखो तुम्हारे घर में जाके देखियो कि माँ जहाँ रोटी पकाने खड़ी हुई कि छोटे बच्चे आते हैं तो वो तवे से उतरती रोटी देती उनको, जा खा, ये रोटी पकाते पकाते दो रोटियां वो खा जाता है। वो बाबा तो आते हैं आते दुकान से खाने के लिए 2 बजे, तो शरीफ औरत होगी या शरीफ औरतें होती है तो कम से कम सालन तो गर्म करके देती है, वो रोटियां तो संदेश खानी पड़ती है न, फूवा लो औरत तो खाए लो, वो कहती है खाए लो। तरकारी भी ठंडी, रोटी भी ठंडी, तो बगैर मेहनत वालों को तो गर्म मिलती है, मेहनत करने वाला ठंडा खाता है। दुनिया की अक्सरियत ऐसी है, मुकद्दर की खाता है। बच्चों के दिन में मोहब्बत किसने डाली माँ बाप के, बोलो ना, अल्लाह ने। हाँ, वो भूखी रहते बच्चों को खिलाते हैं, मुकद्दर की बात है। हाँ, इसमें लिखा है मेरा जी, जो हम और आप जो हैं, मुकद्दर की जो चीज है उसके पीछे रात भी मेहनत करते हैं, और वो जो मुकद्दर में वही मिलता है। बहुत से इसमें ऐसे हैं जो माशाल्लाह मालदार बनने के चक्कर में बुढ़े हो गए मेहनत करते करते, लेकिन मालदार नहीं बने हैं। मुकद्दर ने इनके गरीब गुर्बत की है, गरीब रहेंगे वो। और जिनके मुकद्दर में मेरे दोस्तों मालदार बनना लिखा है, तो हालात ऐसे पैदा कि अल्लाह मियां ने दो बीघे बेचे लखपति बन जाता है आदमी, दो बीघे बेचकर लखपति। इसके बाप दादा कभी लाख रुपए देखे नहीं होंगे, इसकी मुकद्दर में लिखा है लखपति बनना। तो दो बीघे बेचे और 5-10 लाख आ गए। अभी हम लोग वहां जाते हैं मेवा, तो इसके इलाके में तो वहां वाले कहते हैं कि हमारे यहाँ मेवात ने वहाँ GIDC खोली बहुत बड़ी मेवात के इलाके में, तो उनकी उनकी जमीनें बहुत महंगी हो गई, तो बेच बाज कर बहुत से दोस्तों ने बेची जमीनें, लखपति हो गए, करोड़पति हो गए वो। हाँ, तो अल्लाह क्या मुकद्दर में लिखा है, अल्लाह ने मुकद्दर इसको मालदार होना लिखता है, तो उसका कोई रिश्तेदार मालदार मरता है तो उसकी वजह से तो मारा था उसके बाद। हाँ, तो दुनिया तो मुकद्दर की है, लेकिन दीन बकदर मेहनत है। अल्लाह ने शर्त लगाई है, वल्लदीना जाहदू फीना लनहदियन्नहुम सुबुलना, जो हमारे रास्ते में हमारे नबी के तरीके पर मेहनत करेगा। इसलिए कि मुजाहदा उसको कहते हैं कि अपनी जाती तरतीब को छोड़कर नबी की तरतीब पर आना, इसका नाम मुजाहदा है। इस पर अल्लाह हिदायत का नूर देगा। जितनी मेहनत इतनी मेरे दोस्तों हिदायत, और जितनी हिदायत आएगी इतनी इताअत आएगी, अल्लाह की इताअत, अल्लाह के नबी की इताअत आएगी, और जितनी इताअत आएगी अल्लाह खुश होगा, और जितना अल्लाह खुश होगा इतना हमें खुश करेगा वो। अल्लाह करीब है कि मेरे बंदे ने मेरे लिए कि बड़ी इताअत की है, तो अल्लाह का उसको खुश करेगा। हाँ, हमारी खुशी अल्लाह की खुशी में है। अल्लाह को नाराज करोगे तब भी अल्लाह मुकद्दर की दुनिया तो देगा, लेकिन नाराज होकर देगा, क्योंकि अल्लाह ने तुम्हारी मुकद्दर दी है। मुकद्दर की दुनिया नाराजगी के साथ भी मिलेगी, और जो अल्लाह नाराज होकर देगा तो इस दुनिया में बरकत नहीं होगी, बेबरकत। माल बहुत आ रहा है, बरकत नहीं है, मछली रोज दिन बढ़ते जा रहे हैं, और हमारे बूढ़ों के पास दुनिया तो बहुत कम थी, लेकिन जिंदगी में बरकत दी, खुद भी खाते थे, रिश्तेदारों खिलाते थे, और अल्लाह के नाम पर भी देते थे, तब भी मेरे दोस्तों चैन से थे। अभी माल बहुत आ रहा है लेकिन बरकत नहीं है। हाँ, तो अल्लाह देगा नाराज होकर, बेनमाज हो, कुछ भी हो, खुदा के हुक्मों को तोड़ो, तो अल्लाह तुम्हारी मुकद्दर की रोजी रोकेगा नहीं, दे देगा, लेकिन नाराज होकर देगा, और बगैर बरकत की दुनिया आएगी, बरकत नहीं होगी उसमें। और तीसरी बात, इस दुनिया को खुदा अजाब बनाएगा। अल्लाह के नबी की दुआओं में है, اللهم إني أعوذ بك من مال يكون علي عذابا، اللهم ایسے مال سے پناہ مانگتا ہوں جو میرے عذاب بنے۔ اور اللہ کے نبی کی دعا ہے، اے بیٹے کہاں جا رہے ہو، یہ سب لگ گئی؟ نہیں یار، شیطان نے اسے اشارہ کیا ہے، آئی ذرا واقع لگی ہے، جاؤ جلدی آؤ، بازار مت جانا۔ وہ वहां बैठे बैठे क्या करते हैं, अब वहां जाना कैसे, हमारे हम बच्चे मदरसे पढ़ते हैं, पैसा लगते हैं, बाहर जाना है तो यह संयम होता है, या बड़े करते हैं। यहां से बाहर ले जाएगा, फिर वहां से बाहर ले जाएगा, ऐसा करता है वो। शैतान भी बहुत 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 पक्का है वो, एकदम तो नहीं आएगा यहां, यहां तक आए फिर यहां से ले जाऊंगा। इसलिए भाई मेरा चीज हो, हिदायत के बगैर काम नहीं चलेगा। मेरे तो दुनिया की जिंदगी के बनने का ताल्लुक भी दीन से। अल्लाह ने कुरान में ऐलान किया है, मन आमिल सालिहन मिन ज़करिन उन्सा व मुमिन फलुहयिन्नहु हयातन तय्यिबा। जो भी मर्द औरत ईमानी जिंदगी ईमान के साथ अल्लाह की इताअत और नेक अमल की जिंदगी इख्तियार करेंगे, हम उन्हें पाकीजा जिंदगी देंगे, सुकून वाली जिंदगी। हाँ, मैं मलावी गया था, मलावी जमात देकर, तो वहां शायद गिरोह में नहीं था, कहीं भी था, तो वहां एक शादी आगे मतलब एक जिम्मेदार माणस की मुलाकात माने जाऊ से चार बात, तो मैं उनके साथ गया, तो उनका मकान हमने, मैं बंगले को बंगला नहीं कहता, मैं मकान कहता हूँ, तो बंगलो उसके अंदर आवाती है, मकान धीरे धीरे वो खबर भी है, ये लोग भी वीरे के खुश होते हैं, मारो वीरे, अरे यार ये तो मकान अच्छे है यार, है ना, मकान कहता है कहता दिल में नहीं रहा है। तो मैं गया उनके मकान पर, अच्छा बनाया होता ना, मैं जाके बैठा, तो आए, वो भी मेहमान थे, तो आए और बैठे, मेरे पास बैठ के कहते हैं वत्सल मारी पासे अल्लाह नो आप लोग घणु छे, क्या कहते अल्लाह नो आप लोग मारी पासे घणु छे, पण मारी पासे पीस ऑफ माइंड नथी, मुझे सुकून चैन हासिल नहीं है, अल्लाह के देव बहुत है। तो मैंने लगा हिसाब, आज ये बधु छे ने ये तो बॉडी ने राहत पहुंचाव माटे छे, एसी का जो असर तो बॉडी को मिलता है, અને મેને કહ્યું છે કે પીસ ઓફ માઇન્ડ જે છે ને અલ્લાહે લખ્યું છે કુરાનમાં લખેલું છે, અલ્લાહ વઝિકરલ્લાહ તતમઈનુ કુલુબ, કાન ખોલ કર સુન લો, દિલ કા સુકૂન અલ્લાહ ને અલ્લાહ કી ઇતાઅત મે રખા હૈ, અને આઈ સાહેબ આપની પાસે તો ફરજ નમાઝ પઢવાની ફુરસત નથી, ક્યાં દે સુકૂન મળે તમને, ફિર મેં ઉનસે બાત કી કે ભાઈ આપ એક પશુ આર્વી વસ્તુ છે, ક્યારે આપની મોત આવી જાય, આ બધું છોડી જવાનું છે, આખત ની ફિકર કરવાની કહ્યું છે આપણે બધાને, વાત કરી મેં બહાર નીકળ્યા, તો મેરા રહેવર કે મને તમે જાણો છો કોણ છે, મને કોઈ ખબર નથી કોણ છે, કાલ આ બિલિયર બિલિયર છે, એક તો મિલિયર હૈ ઓર એક બિલિયર હૈ, એક લખપતિ એક કરોડપતિ અરબપતિ, तो एक बिलियर बिलियर है, मैं को तो बिलियर हो कि मुझे सामरूत है, शू कह चैन तो छे नहीं, रात छे नहीं, तो आप माल थी शू फायदो, आप बिजनेस कैसे करें, मेरे पास है पीस ऑफ माइंड, इसलिए भाइयों हंसो मत, अपने भी वही है, सब दुआ करने आते मोलता खुशूसी दुआ में याद रख दो, तो खुशूसी की पासी है, तारी पास पांच पांच कारो है, पांच पांच बंगला है, पाची केम खुशूसी दुआ करवा है, सब जगह कब्बे काले हो, अमेरिका भी जाकर आए, ऑस्ट्रेलिया भी जाकर आए, सब जगह काले कौए हैं, और सबकी जबान का एक ही बात है, टेंशन घड़ो है, प्रॉब्लम घना छे, दुआ करो, वहां भी अमेरिका में भोज है, सबसे बड़े प्रॉब्लम तो इनके पास है, इतने प्रॉब्लम इनकी इतना टेंशन है कि हर पांच मिनट पे कोई खुदकुशी करता है, आपघात इतने वहां है, यहाँ पेट्रोल वाले इनको कुछ राहत नहीं है, पैसे गिनते रहे हैं, बाकी अंदर तो सुकून है नहीं, परेशानियां हैं, तुम्हारे हिंदुस्तान में भी आदिवासी खुद आपघात नहीं करते हैं, आदिवासी नहीं आपघात करते, आपघात करने वाले मालदार लोग हैं, बंगलों में रहने वाले एमबी डॉक्टर हैं, इंजीनियर हैं। आज से कुछ साल पहले अखबार मैंने पढ़ा था तो उसमें लिखा दिवाली कल एक दिन बाद दिवाली है और नड़ियाद में एक बहुत बड़े इंजीनियर ने ऊपर रस्सी लटकाकर खुदकुशी करके खड़ा मरा हुआ था वो। तो ये लोग खुदकुशियां तो कर रहे हैं। गरीब तो बेचारा अपने सुबह खाना खाया, शाम को सो गया, फिर सुबह जाके मजदूरी करने चला जाता है, उसे क्या है। और एको खुदकुशियां कर रहे हैं। ये देखते हैं इतना बड़ा बंगला है, इतनी सब मेरे पास चीजें हैं, राहत के सामान और इतना सब है, लेकिन मुझे सुकून नहीं है। तो क्या कहते हैं, अब सुकून नहीं है तो मर जाना बेहतर है। आप बताने शू कर, बीवी बच्चे भी घर में टेंशन, वो तो सब अखराज परस्त है, इनको तो दुनिया दो तो बहुत अच्छा है, बाकी कौन अल्लाह के लिए खिदमत करने वाले हैं इसमें, कौन खिदमत करेगा। हाँ, घर में ही टेंशन, दुकान में टेंशन, कारोबार में टेंशन, यहां देखो टेंशन ही टेंशन, तो मरो। खुद कुछ कर रहे हैं, सबसे ज्यादा खुद की से वहां हो रही है, जो चांद पे पहुंचने का दावा करता है ना, उसके 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 मुल्क में सबसे ज्यादा खुदकुशी होती है। अफ्रीका में अफ्रीकी बेचारे इनके पास सीधे साधे मकान में खाते हैं, वो सब आराम में राहत में है। आज जितने ये अफ्रीकी मुसलमान है, हम तो गए हैं इन, इन, इन मुल्कों में, उन्हें कुछ भी नहीं है। हाँ, एक एक जगह में मुलाकात करने गया तो उसकी चार बीवियां थी अफ्रीकन की। तो मैं मुलाकात के लिए पहुंचा तो उसने अपनी चार बीवियों को बुलाया। मैंने बातचीत में उसको पूछा तो तेरे बच्चे कितने हैं, तो अपनी तारा कितना, वो दूसरी तारा कितना, वो औरतों का पूछ के उसने मेरे बच्चे बताए। और उसका हाल ये चौगान है, चौगान में चार घर हैं, भी चार बीवियों के, और उसी में अपनी जमीन में भुट्टे मकई, वो मकई की खेती करता है और उसकी बिया उसका उसकी उसकी मदद करती है और वो वहां से खाना खा के मस्त रहते हैं, कोई परेशानी नहीं। उनके घर को दरवाजा भी नहीं होता, घर में कुछ और दरवाजा हो ना। सुबह अगर निकलने मजदूरी करने के लिए तो जो चार बजे होती है ना, वो घर के वहां सड़क चले जाते हैं, कोई परेशानी। और जितने एशियन है उन एशियनों की वो भी वही बनी हुई है, दीवार फिर दरवाजा, फिर दरवाजे पर कुत्ते का तो लिखा हुआ है समय ना हो, और फिर भी कुछ परेशानी है, उन्हें कुछ चैन नहीं है, किससे कौन आए कौन बतावे, ऐसे लोग आइए है। इसमें भाई मेरे अजीज हो, इस मुश्किलात का हल ये है, हमारी गाड़ी नॉन एंट्री में गई हुई है। एक आदमी के पास नगर सेठ और नगर सेठ, और नगर सेठ में दोस्तों 40-50 लाख की गाड़ी नहीं, और फिर मेरे दोस्तों हुर जैसी बीवी और चांद जैसे छोकरे गाड़ी में बिठाए हुए हैं, और निकला और निकलकर मेरे दोस्तों नो एंट्री रास्ते में दाखिल हो गया, और बीवी ने कहा कहीं जाओ छो, अब तो नो एंट्री है। तो नो एंट्री सुनने के साथ उसके दिल में सुकून रहेगा, वो चले गया नो एंट्री में, पुलिस वाला कहीं मिला ना, जब तक नो एंट्री वैसे निकलेगा नहीं वहां तक चैन मिलेगा। हालांकि इतनी अच्छी गाड़ी है, बीवी है, बच्चे, खाने पीना तो साथी है, लेकिन चैन नहीं, नो एंट्री में है। आज हम मुसलमान नो एंट्री में चल रहे हैं, इसलिए परेशान है, मालदार ने गरीब ने सब, क्योंकि नो एंट्री में अल्लाह ने जिन चीजों से मना किया वही कर रहे हैं, नो एंट्री है, और जो अल्लाह ने करने को कहा नहीं करते हैं। तो हमारी गाड़ी नो एंट्री में चल रही है, चाहे मालदार का बच्चा हो और बहुत माल हो इसके पास, लेकिन वो बेचैन अंदर से, क्योंकि अल्लाह के नाफरमान है, अल्लाह के अहकाम तोड़ रहा है, अंदर अल्लाह ने दोस्तों बेचैनी की है। قرآن کا فیصلہ ہے اور منا ذکری فیم لہو معیش دندن کا, جو بھی اللہ کے حکموں کو چھوڑے گا اللہ اس کی زندگی کو تنگ کر دے گا, اوپر کا فیصلہ ہے. اسی میرے بھائیوں وہاں این ٹی سے نکلنے کی ضرورت ہے, این ٹی وے میں آ جاؤ اور اللہ تعالیٰ تمہاری زندگی کے حالات کو بدلے گا اور آسمان و زمین سے برکتوں کے دروازے کھولے گا, زندگیوں میں محبتیں ڈال دے گا, زندگیوں میں ہمدردیاں ڈال دے گا. یہ تمام میرے دوستوں چیزیں اللہ کی طرف آئیں گی زندگی کو صحیح کرنے پر, ورنہ بھی میرے دوست آدمی کتنا ہی دنیا کماتا رہے اور دنیا میں اپنے آپ کو لگاتا رہے اور دنیا کی میں تو آٹومیٹک زمانے کی چیزیں گھر میں لا کے بساتا رہے, لیکن میرے دوستو اللہ کی نافرمانی کی زندگی ہے تو اللہ اس میں زندگی تنگ کرے گا اور آدمی دنیا میں پریشان ہوگا. اس لیے وجہ سے ہماری گزارش یہ ہے کہ بغیر دین کی محنت کے دین نہیں آئے گا اور دین نہیں آئے گا مسائل حل نہیں ہوں گے. ہاں اللہ کے ہاتھ میں ہے, کسی کے ہاتھ میں نہیں ہے, اور یہ تو دنیا میں ہے. اگر خدا نہ خاصا کسی غفلت کی زندگی گزارتے گزارتے موت آ گئی تو قبر کا حال تو اللہ ہی بہتر جانتا ہے. نبی نے خبر دی ہے نماز کے چھوڑنے پر کیا عذاب ہوگا, نبی نے خبر دی ہے خدا کو نافرمانی کرتے کرتے مرنے پر کیا ہوگا آدمی کا, ہاں سکرات موت میں کیا ہوگا, قبر میں کیا ہوگا, آخر میں کیا ہوگا. یہ اللہ کے نبی کی خبریں سچ ہیں, حق ہیں. اللہ ہم سب کی حفاظت فرما رہے. اس لیے میرے بھائی آپ اللہ سے گزارش, ابھی موقع ہے, موت تک موقع ہے. جو غلط زندگی گزرے سے توبہ کرو, اللہ سے معافی مانگو اور اپنی زندگی کو صحیح کرنے کے لیے اللہ کے دین کی محنت میں لگو, اندر طاقت پیدا ہو. ہمارا حال ایسا ہے جیسے میری دوستوں ایک آدمی پانچ من کی اس کی باڈی ہے, لیکن میرے دوستو اس کو بیماری ہے لو پریشر کی, لو پریشر ہے. اب لو پریشر ہے تو آدمی چار بجے اٹھتا بھی ہے, بھائی چالو نا بھائی جیسے کھاؤ کیوں نہ کہتا ہے, کیوں ہماری ہمت نہیں. ایسا ہمارا حال ہے, ہمارا ایمان کا پریشر ڈاؤن ہو چکا ہے, ہم لو پریشر کی بیمار ہیں, ایمانی بیمار. اس ایمانی بیماری کی وجہ سے آدمی کو بھائی نماز ہو گیا مرضی نہیں رہتی یاد, میں یہ کہ جو نیکی کا کام بتاؤ, اب اس پریشر کا علاج کرو. اور جب اس کا پریشر لو پریشر والا کا علاج ہوتا ہے اور پریشر میں دوست اپنی جگہ پر آ جاتا ہے تو اس کو کہنا نہیں پڑتا, ابھرتا ہو اور خود اٹھ کے چلنا شروع کرتا ہے, کھانا خود مانگتا ہے. کیوں؟ صحت مل گئی. ایسے جب آدمی چار میں اللہ کی راہ میں نکلتا ہے, صحیح گزارتا ہے اور ایمان میں طاقت پیدا ہوتی ہے نا, تو اس کو کچھ نہیں کہنا پڑتا. ہم کسی کو نہیں, کوئی دماغ بدل دے, وہ تو خود بدلتا ہے کہ ہمارا لباس برابر نہ تھی, ہمارا سنت لباس بدل جائیے. ہمیں اس کو کہنا نہیں پڑتا نماز پر, وہ خود نماز پڑھتا ہے, پابند ہوتا ہے, تہجد کا پابند ہوتا ہے. نوجوان بچے سنت کی پیروی کرنے والے بن جاتے ہیں, گناہوں کی راہیں خود چھوٹنا شروع ہو جاتی ہیں. اور آدمی اپنی زندگی کے راستہ صحیح کرتا ہے, کہ وہ مال جو گناہوں میں خرچ کرتا تھا نا, وہ مال صحیح راستوں میں خرچ کرتا ہے. پھر اپنے ماں باپ سے معافی مانگتا ہے کہ میں تم نے بہت سدا ہے, معاف کر دیا. پھر اپنے بھائی بہنوں سے صلح کرنے جاتا ہے کہ بھائی نہیں معاف کر دیجیے. ہاں وہ ایک درسی جماعت میں گیا, چار مہینے لگا کر آیا, اندر سے خدا نے ایمان بنایا تو مسجد نظام الدین میں مسجد میں بیٹھ کے بہت زارو قطر ہو گئے. وہاں عمر صاحب کے پڑوس نے بیٹھ کے پھر رونا شروع کیا. اس نے وہاں نے دیکھا کہ آدمی بہت روتا کیا ہے, تو وہاں نے اس کو بلایا کہ بھائی تو کیوں ہوتا ہے, کیا بات ہے, کیا پریشانی ہے. تو اس نے کہا ہوتا کوئی پریشانی نہیں ہے, لیکن میں درزی ہوں اور میں نے لوگوں کا کپڑے سیے ہیں اور ان کا جو کپڑا بچتا تھا میں نے ان کو واپس کیا نہیں ہے اور میرے تو درست نہیں ہے, اور یہ کپڑے جو میں نے پہنے وہ بھی انہیں کے بچے کپڑوں سے سی کے پہنے ہیں. تو مجھے رونا تھا کہ میں کیا کروں گا قیامت کے دن کا, ان کا کپڑے میں نے دبائے ہیں اور ان کے کپڑے تو میں ان کو کیا کروں گا. اس میں تو ہوتا ہوں مان اس کو کہا اچھا چلو مان اپنا ایک کرتا دے کے لیے پہن لے تاکہ یہ ان کا جو کپڑا نکال دے, اور کہا دیکھو اب تم جاؤ گھر جا کر تو اپنی دکان کھولو, دکان کھولو گے تمہارے پرانے گراہک آئیں گے, ان سے کہو بھائی دیکھو جماعت میں جانے سے پہلے میں نہ سمجھتا آپ لوگوں کے کپڑے میں سیتا تھا, آپ کے کپڑے بچوں میں نے آپ کو واپس کیے نہیں ہیں, یہ تو آپ کا حق ہے اور قیامت کے دن تمہارے حق ادا کرنا پڑے گا مجھے, میرا کیا ہوگا. اس لیے میں آپ کا کپڑا, تمہارا جو کپڑے کا پہنتی ہے وہ میں آپ کا حق ادا کر دوں گا, آپ مجھے معاف کر دو. یہ اتنا کہنا. پھر اگر وہ کہے کہ میں نے معاف کر دیا تو تمہارا مسئلہ حل ہو جائے گا, اور اگر نہیں معاف کرے گا تو پھر تم اپنے کو آواز دے دینا, تو کہہ رہے بھی ہیں. تو کہاں یہ بات ہے. تو اس نے جا کر ایسا ہی کیا تو سب نے کہا کہ آج ہم نے تجھے معاف کر دیا, اور اس کی گاہکی بڑھ گئی, سلانے والے اور بڑھ گئے کہ ایماندار ہے بھائی, تو یہ چلو ایماندار بن گیا. تو میرے بھائیو سوال ایک ہی ہے, اندر کی ایمانی طاقت بننے کے بعد پھر آدمی سوچتا ہے کہ مجھے کیا کرنا, اور جو غلط کیا ہے اس کا کیا علاج. ہاں زامبیا سے ایک وہاں کے ہمارے ساتھی جو تبلیغ میں لگنے سے میرے ریچار مالدار تو تھے لیکن اس نے نکل جاتے تھے اپنی, لیکن جب جماعت میں نکل کر چار مہینے لگا کر اندر کی آنکھیں کھلی تو باقاعدہ زامبیا سے ہندوستان مفتی صاحب کے پاس آئے کیا پوچھنے کے لیے کہ مفتی صاحب یہ تو اتنا برسوں کی مالدار تھا, میں تو جگت آبی نہ تھی, میں شو کروں کیا کروں. میں مفتی صاحب نے کہا کہ بھائی اتنے سال کی زکات نکال کے ادا کر تو اللہ تعالیٰ بھی معاف کر دے گا, کیسی کس طرح کروں. اندازہ لگاؤ تمہارے مال کا, تم اندازہ لگا کر اس کی زکات مل کر وہ ادا کر دو تو اللہ تعالیٰ کے یہاں تمہاری اللہ سے معافی مانگ لو. تو وہ یہاں مفتی صاحب سے پوچھ کر 18 سال کی زکات وہاں جا کر ادا کی. انہوں نے ابھی ہمیں ایسے لوگ ملتے جو 30-30 سال کی 40-40 سال کی نماز قضا کی. ہاں اندر کی آنکھ کھلی, آدمی ابھی نماز قضا کی, نماز چھوڑنے کا تو سوال ہی نہیں ہے. الحمدللہ ایسے 200 نوجوان ملیں گے جنہوں نے اسکول کے زمانے پڑھنے کے زمانے میں اللہ کی راہ میں وقت لگایا اور جماعتوں میں گئے اور جماعت جا کے ان کی زندگی میں ایک احساس پیدا ہوا, تو وہ اپنی تہجد گزار ہیں. وہ میں لندن میں گیا تو لندن میں ہمارے بھروس ہوئے گئے نوجوان آدمی ہماری جماعت کے ساتھ میرے ساتھ جڑا. 2-4 دن کے بعد وہ مجھ سے مانوس ہو گیا. میں نے کبھی تک تو شو کام کرے گئے تو مرتا ہوں تو کالج میں پڑھوں چوں. اچھا وہ باقاعدہ صافہ باندھا اور اسلامی لباس میں. میں نے اسے کبھی تک تو اسکول میں جاتا ہے تو یہ اسی لباس میں جاتا ہے کہ مرے صاحب آج لباس میں جاؤں چوں کالج میں امام باندھ گیا کہیں لندن میں اور اسلام سنت لباس. اور وہ کہتا ہے کہ مرے صاحب مارا پروفیسروں میں نے بہت احترام میں نکاح دی جو ہے وہی زامبیا میں ایک ہمارے یوسف بوبا تھے, امریکی ایمبیسی میں کام کرتے تھے. وہ جماعت میں لگ گئے تو جماعت لگ کے اللہ نے ان کو سمجھ دی تو لباس اپنا سنت کے مطابق وغیرہ بنا دیا اور ایمبیسی میں اسی لباس سے جاتے تھے. وہ تو مجھے کہتے ایک مطلب صاحب میں اپنے ایمبیسیڈر کے پاس بیٹھتا ہوں بات کرتا ہوں, اس سے مجھے یہ بھی تعلق بھی اچھا ہے. تو میں ایک مطلب ایمبیسیڈر کی بدلی ہو رہی تھی. اچھا میں نے اس سے اپنی بات چیت میں یہ بات کہی تھی کہ اسلام میں فوٹو وغیرہ کرنا منع ہے وغیرہ, یہ سب بہت جانتا تھا اور اسے بلایا کرتا تھا بات چیت کرنے کے لیے. تو اس کی بدلی ہو رہی تھی تو اس نے ٹی پارٹی رکھی تھی, تو اس نے مجھے اس نے بلایا کہ تو بھی آ جانا. تو میں بھی گیا تو میں پیچھے بیٹھ گیا. تو جب آیا اسٹیج پر تو اسٹیج پر آنے کے بعد اس نے دیکھا تو میں دور تھا, مجھے کہتا مسٹر بوبا یہاں آؤ. تو اس نے مجھے وہاں سے اسٹیج پہ بٹھایا اور بٹھا کے کہتا ہے ان سب میں وی آئی پی تو تم دیکھتے ہو تمہارا کپڑے سے, یہ تو سب میرے جیسے ہی ہیں بھائی ہو. باقاعدہ بٹھایا, پھر جب پورا پروگرام ہوا اور جب ویڈیو کھینچنے کا وقت آیا تو اسے کہتا ہے مسٹر اب تم بات بھی پیچھے جاؤ, اب ویڈیو اتارے یہ لوگ تمہارا فوٹو کھینچیں گے. اس نے مجھے اب یہ کر دیا. تو میرے بھائیوں ایسی بات نہیں ہے. اللہ کے نبی کی زندگی میں خدا نے عزت رکھی ہے اور دلوں میں خدا عزت ڈالتا ہے میرے بھائی. یہ ہمارے ساتھی آفسوں میں جاتے ہیں تو کپڑے بدل کے جاتے ہیں ان کے جیسے. ارے اس میں کیا جانے کا, اتنی ڈر لگتی ہے تمہیں, ارے اتنی آدھے آدھی چنڈیاں پہن کے نکلتے ہیں باہر, اور کھیلے والے پینٹیں پہنتے ہیں ان کو شرم نہیں آتی, اور تمہیں نبی کے نبی والے لباس کو پہن کر جانے شرم آتی ہے. اور ہم نے تو دیکھا بسوں میں اور میرے بھائیوں ٹرینوں میں جگہ اس لباس سے پوچھو, اس لباس کو پہننے کے بعد تو وہ لوگ الٹی ہمیں جگہ دیتے ہیں. آپ ڈر جاؤ, نبی والے زندگی میں سراپا عزت ہے میرے بھائیوں. اس لیے آپ اللہ سے گزارش ہے اللہ کے لیے گاڑی تو بابی بس لو, بہت ہو گیا. اللہ کی نافرمانیاں کرتے اور ہمارے گھروں میں اللہ کے نافرمان پڑھ رہے ہیں, نمازیں تو میرے دوست اکثر چھوڑ رہے ہیں, اور میرے دوست 70% بھی نمازی ہیں. اس کو میرے دوست خدا کے لیے اپنی زندگی کی حالت کو بدلنے کے لیے اللہ کے دین کی محنت کو گھروں میں داخل کرو, زندگی کے پروگرام میں لاؤ. جیسے تمہاری زندگی کے پروگرام میں ہے میرے بچوں کو ایجوکیشن دینا ہے, ایسے تمہاری زندگی کے پروگرام میں بلاؤ میرے بچوں کو ایماندار بنانا ہے, میرے بچوں کو نبی کا امتی بننا ہے, میرے بچوں کو مسلمان بننا, جیو فکر اس زندگی سکھانی ہے. اپنے پروگرام میں اس کو لاؤ اور اس محنت کو داخل کرو. اگر وہاں ریاض رحمۃ اللہ علیہ نے اللہ سے رو کر یہ بات منوائی ہے کہ اللہ یہ دسواں حصہ تو دین پر لگائے نا تو انہیں دین ایمان دے دے. ہاں ایک مرتبہ چار مہینے سے تو مانگے کہ صحابہ کی زندگی کا نظام یہ تھا کہ وہ ہر سال چار مہینے اللہ کے راستے کی نقل حرکت میں لگاتے تھے, آٹھ مہینے اپنے گھر رہتے تھے اور گھر میں گھر کے کام کاج کو سنبھالتے تھے, اور دین کی محنت میں مسجد کو وقت دیا کرتے تھے اور اپنے بچوں کی دینی تربیت کرتے تھے. ہم چار مہینے ہر سال نہ لگائیں تو کم سے کم صحابہ کی نقش قدم پر ان کی مشابہت اختیار کرتے ہوئے ایک مرتبہ تو چار مہینے اللہ کے راہ میں لگائیں, اور اپنے آپ کے لیے لگائیں کہ میرا ایمان بنے, میرا اللہ سے تعلق پیدا ہو اور میری ایمانی جذبات بن جائے, اور میں اللہ کے دین کے درد اور فکر کے ساتھ میرے گزارنے والا بن جاؤں. پھر میرے دوستو سال میں دسواں حصہ چلا ہے, بارہ مہینے کا سال دسواں حصہ لگاؤ چلا اللہ کے راہ میں لگاؤ. مہینے کے 30 دن ہے, اس میں 27 دن تم اپنے دنیا کے کام کاج کے رکھو, 3 دن اللہ کے راہ میں نکل کر مستقل دین کی محنت میں 3 دن لگاؤ. ایسا سمجھو کہ بیمار اور بیماری میں 3 دن ہر مہینے میں دوا خانے میں داخل ہونا پڑتا ہے تو آدمی داخل ہوتا ہے. ایسے میرے ایمانی غفلت کے ماحول میں میرے دل پر جو اثرات برے پڑے ہیں اس کی صفائی ہو جائے, میرے ایمان کو قوت اور طاقت مل جائے, ہر مہینے میں 3 دن آدمی لگائے. روزانہ 24 گھنٹے آپ کے پاس ہیں, اس 24 گھنٹے میں سے 2.5 گھنٹے نکالو ایمان کی محنت کے لیے. گھر گھر جا کر ایک ایک مسلمان سے ایمان کی بات کرو, آخرت کی بات کرو, اتنی کرو کہ یہ تمہارے دل میں اتر جائے اور تمہارے اندر اس کی قوت پیدا ہو جائے, تاکہ یہ ماحول ہم پر اثر نہ کرے. دعوت کے ساتھ رہو گے ایک بات یاد رکھو, جو دائی ہوتا وہ مدعو نہیں بنتا, جو کسی پارٹی کا ورکر ہوگا وہ اپوز پارٹی کا مدد کرے گا, وہ بولو اس کی بات مانے گا نہیں. ایک پارٹی کا ورکر ہے, ایک تو یوں ہی آدمی تو ہر ایک آدمی ووٹ پہ دیجیے گا, تمہارا قیمتی ووٹ بنے آپ جو, لیکن پارٹی کے ورکر کو دوسری پارٹی والے کہیں کچھ بولیں گے نہیں, بات بھی نہیں کریں گے, دعوت ہی نہیں تو ہماری پارٹی میں ذرا کام کر کے. کیوں؟ وہ ایک پارٹی کا ورکر ہے. جب مسلمان حق کا ورکر تھا, نمازی تو تھا ہی, وہ عبادت گزار تو تھا ہی, لیکن اس کے ساتھ ایمان اور دین کی دعوت کا ورکر تھا یہ. جس لہذا باطل کی دعوت اس پر نہیں چلی, دعوت باطل کی نہیں چلی, وہ باطل کو قبول نہیں کرتا تھا, وہ حق کا دائی ہے. آدمی دائی ہو تو مدعو نہیں بنے گا. ہاں اقبال مرحوم یہی شکایت کر رہے ہیں, اقبال مرحوم یہی میرے تو اندر کے دل کی سوزن نکالتے ہیں. شور ہے ہو گئے دنیا سے مسلمان نابود, شور ہے ہو گئے دنیا سے مسلمان نابود. ہم یہ کہتے ہیں کہ تھے بھی کئی مسلم موجود, ہم یہ کہتے ہیں کہ تھے بھی کئی مسلم موجود. وضع میں تم ہوں نصارا تو تمدن میں ہنود, تمہارا ظاہر دیکھو تو عیسائیوں جیسا ہے اور تمہارے اندر کا دیکھو تو ہندوؤں جیسا ہے, وہ اکیلے تمہارے हम कैसे काम फेंके, हम अल्लाह करेगा तो बोलता ही नहीं, मखलूक की बातें हैं। तो अंदर से तुम यहूं तुम हिंदू हो और बाहर से तुम ईसाई हो। ये मुसलमान है जिन्हें देख के शर्मा यहूद, इस मुसलमान को जब यहूदी देखता है अंदर कुछ है बाहर कुछ अजीब आदमी है, वो यहूदी भी हंसता है। यू तो सैयद भी हो, मिर्जा भी हो, अफगान भी हो, तुम सभी कुछ हो, बताओ तो मुसलमान भी हो, तुम्हारा इस्लामिक तुम्हारे पास कहां है? इसलिए भाई मेरा चीज हो, हमारी जिंदगी इस्लाम पर आए, हमारे अंदर दीन का फिक्र आए, हम दुनिया के इंसानों के लिए हम रहमत बने। हम तो नबी रहमत के उम्मती हैं, हम तो ये हमारे जो भाई ईमान के बगैर कुफ्र के हाथ में मर रहे हैं, हमारे दिल में तो उनकी होनी चाहिए, अल्लाह इनका क्या होगा? हम नबी रहमत की उम्मती हैं, फिर हम मुसलमानों के लिए क्यों नहीं रहमत बनेंगे? हमको तो मुसलमानों की जिंदगी में मेहनत करने की कहा जा रहा है, जान माल लगाओ। और मैं यकीन आपसे कह रहा हूं, अगर अल्लाह के दीन को आगे आगे करोगे और दीन के लिए जान माल लगाओगे, अल्लाह इस दीन की बरकत से तुम्हारी दुनिया भी तुम्हारे लिए खैर बना देगा और दुनिया में इंशाअल्लाह अल्लाह हमें हिदायत के फैलने का जरिया बना देगा। इसलिए सबके सब पहले तो ये फैसला करो कि अब आज से अल्लाह का बंदा बन गया, यानी अल्लाह के हुक्म और इज्जत की गुजारनी है, और आज से नबी का उम्मती बनकर जीना है, यानी नबी वाली मेहनत फिक्र दर्द और गम के साथ दुनिया में जीना है। ये दो चीजें जिंदगी में लाने का फैसला करो, और फैसला करके उठोगे फिर अल्लाह से कहोगे, खुदा तुम्हारे दिल को देखेगा कि मेरे बंदों का फैसला क्या है। जो फैसला तुम करोगे अल्लाह वो मामला तुम्हारे साथ करेगा। आज के मुसलमान ने मैं मुसलमान बनकर जीऊं इसका फैसला किया ही नहीं है कि मुझे मुसलमान बनकर जीना है। सहाबा इसका फैसला की ईमान के मान इसका फैसला था कि मैं मुसलमान हूं, मुसलमान बन के जीऊंगा और नबी के पैगाम को दुनिया वालों को पहुंचाऊंगा, इनका फैसला था। इसी मजमे में बहुत से वो हैं जो जुमा के पाबंद है, जुमा की नमाज नहीं छोड़ते लेकिन पांचों की नमाज नहीं पढ़ते वो। क्यों? जुमा की नमाज अल्लाह ने तौफीक दी, जुमा की नमाज अल्लाह तौफीक देता है, पढ़ते हो क्यों पढ़ते हो और क्यों तौफीक मिलती है, और पांचों की नमाज की तौफीक अल्लाह की तरफ नहीं मिलती, क्या बात है? जुमा की नमाज पढ़ने वाले मुसलमान को पूछो जुमा के दिन आवती जुमाना नमाज पढ़ो आयुष, तो तुम्हारे इस सवाल करके पहले तो खड़ा हो जाएगा कि क्या पूछेगा। अगर तुमने ज्यादा कहा अरे भाई तू जवाब तो आप दिया आवती जुम्मा नमाज पढ़ो आयुष, तो गुस्से वाला को क्या तो पूछे तरफ अपनी नमाज से मस्जिद से क्यों पूछेगा, वो मुसलमान नहीं, वो जुम्मा की नमाज भी पढ़ू। तो जुम्मा की नमाज पढ़ने का तो फैसला अंदर से है, किसी हाल में पढ़ूंगा, ये इसका फैसला अंदर से अल्लाह देखता है ना, तो अल्लाह उसको जुमा के दिन की तौफीक दे देता है। बम्बई होता है तो बम्बई में मस्जिद की तलाश करके नमाज पढ़ता है, और यहां मोहल्ले में ही मस्जिद तो नहीं पढ़ता जुमा के अलावा, वहां तक की नमाज के लिए उसी को तुम कहो ना कि अल्लाह ताली जुमा की नमाज कबूल फरमावे, असल नमाज में आवशो तो सुने बगैर भागा इंशाल्लाह, पढ़नी नहीं है फैसला है ही नहीं, तो असर की नमाज भी नहीं आता, तौफीक नहीं मिलती। अगर मैं तो कसम खा के कह सकता हूं, अगर आज का मुसलमान ये तय करे कि नहीं अब तो मुसलमान बनकर जीना है, तो अल्लाह इसके लिए इस्लाम पर जीना आसान कर देगा, आसान कर देगा। हाँ, हमारे दोस्त थे वो वहां अहमदाबाद में मुलाजिम थे वो किसी उसमें, और मुझे कहते कि मरे साहब मैं नमाज की पाबंदी करता हूं और ऑफिस में भी मैं नमाज की पाबंदी करता हूं, नमाज पढ़ते मैं नमाज पढ़ने चला जाता हूं, कभी काम के वजह से मैं अपने दफ्तर में बैठा हुआ हूं और एक बज गए तो हमारे हिंदू हमारे जो साथी हैं वो हमें कहते शेख साहब एक आएगी कि नमाज पढ़नी जाओ, वो मुझे याद दिलाकर नमाज के लिए कि भाई जाऊं आज भी मैं दोस्त। और कहते मेरी ऑफिस में एक गैर मुस्लिम लड़की वहां हमारे साथ काम करती है, वो मुझसे मशवरा करती है अपने घर के काम के बारे में, उसे मुझ पर इतना एतमाद है। वो हमारे साथ अमरीका चले थे जमात में, तो मुझे कहते हैं मर साहब जब अमरीका तुम्हारे साथ जमात में आया तो वो लड़की बगैर किसी मेरे घर रोजाना जाती थी और मेरे घर का जो सामान बाजार का वो खरीद कर लाके देती थी। और उस लड़की ने मुझे कहा कि शेख साहब तुमने कहीं पैसा नहीं जरूरत तो हूं तुमने कर्ज आप तो मुझे नहीं चाहिए। मेरी तनख्वाह मेरे घर से उसने पहुंचाई लेकर उस लड़की ने। जब हम सही थे ना तो हमारे इस लड़की का हाल ये था। हुजूर के जमाने में यहूदी लोग अपनी जवान बच्चों को मुसलमान के घर में छोड़ के जाते थे कि हमारी जवान बच्चों की इज्जत की हिफाजत मुसलमान के घर में होगी। यहूदी को अपने यहूदी पर भरोसा नहीं था। आज तो हमारा हाल यह है कि हमें अपने पड़ोसी पर भरोसा नहीं है। घर में जवान बच्चे हो जाते आते तो बहुत परेशानी क्या होगा, इसकी शादी हो जाए मेरी बात बोझ उतरे। ये हाल हमारा है। इसमें भाई अजीज हो आपसे हमारी गुजारिश है अल्लाह के लिए तय करो तरतीब बनाओ और अल्लाह के रास्ते पर मेहनत में लगो। अल्लाह इंशाल्लाह हमारी जिंदगी बनाएंगे, हमारी औलाद की जिंदगी और हमारी औलादें जितनी दिन पर आएंगी अल्लाह इन्हें दुनिया में इज्जत देगा, इनकी हिफाजत होगी और दुनिया इनके कदमों खुदा डालेगा और दीन की बरकतें खुदा अलग देगा इंशाल्लाह। सब तैयार हो तो भरोसे वालों तुम्हारी हालत बहुत दिन ब दिन बिगड़ रही है मेरे भाई। दिन की मेहनत और दिन के तकाजों के बारे में सुस्ती आ रही है। बहुत जरूरी मेरे भाई, तुम्हारे जवान बच्चे कहाँ हैं सोचो जरा तो देखो। तुम्हारे बच्चे जवान बच्चों का हाल क्या है, इनके लिबास कैसे हो रहे हैं, इनके 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 दिन और खास कहाँ गुजर रहे हैं सोचो सही। तुम्हारी मस्जिदें खाली है, मैं तो कल देखा यही देखा तुम्हारे जवान बच्चे यहाँ बयान हो रहा है और तुम्हारे जवान बच्चे चारों तरफ घूम रहे हैं। आए इस्तीमा में बयान में सुनने में अपने तैयार नहीं और मैं एक डेढ़ घंटा बाहर गाड़ी में बैठ के बयान सुन रहा था तो देखा जवानों के टोले के टोले बाहर फिर रहे हैं, यहाँ बयान हो रहा है। ये हाल हमारा है। आप सोचे फिक्र कर समझदार लोग अल्लाह के लिए कह रहे हैं इसके बगैर रास्ता नहीं है। इसलिए भाइयों तरतीबें बनाओ, फुर्सत का इंतजार मत करो। अभी फुर्सत है, मौत के बाद फुर्सत नहीं मिलेगी। मौत का किसी को पता नहीं, कोरोना भी गया है आपने देखा है। अच्छे खासे अट्टे कट्टे आदमी दो तीन दिन में मेरे दोस्त चल दिए। हाँ कुछ पता नहीं मेरे भाइयों, मौत से पहले पहले मौका है कर लो और अपनी तरतीब बनाओ, अपने बच्चों की तरतीब बनाओ प्यार मोहब्बत से। लड़कर किसी से नहीं करना लेकिन बच्चों को इतना अपनाओ कि बच्चे तुम्हारे हो जाए और तुम्हारी बात को मान ले कि नहीं पप्पा कह रहे वही करना है और अल्लाह की नस्बत में मेहनत करना है। ये करने के कामों में लगेंगे ना तो न करने के कामों से बचेंगे। अगर करने के कामों में तुमने इनको नहीं लगाया तो न करने के काम के लिए तो शैतान बहुत घूम रहे हैं, वो इनको अपने कामों में लगा लेंगे और पता नहीं कहाँ कहाँ जिंदगी बर्बाद हो जाएंगे। इसे आवाजा से हमारे गुजारिश है तो खुद भी तरतीब बनाए और घरों में तरतीब बनाकर अपने बच्चों को भी नबी वाली मेहनत में लगाने की फिक्र करें तो इंशाल्लाह अल्लाह की जात से उम्मीद है कि हमारी दुनिया और आखिरत दोनों बन जाएगी। सब तैयार हो और हर एक अपनी तरफ देखे, इधर उधर मत देखना और अल्लाह की तरफ देखना कि मेरे मसाइल तो हैं और बहुत से काम हैं और मैं क्या करूं। अगर अल्लाह को देखो मेरा अल्लाह है, अल्लाह मेरी मदद करेगा, मेरे काम अल्लाह ही बना देगा तो तुम्हारा जैसा गुमान अल्लाह से होगा अल्लाह तुम्हारे साथ वैसा ही मामला करेगा। इसलिए कि नबी का फरमान है कि अल्लाह तो अपने बंदे के गुमान के एतबार से मामला करेगा, लिहाजा अल्लाह करेगा तो अल्लाह आसान है। इन तमाम मसाइल में से निकालना अल्लाह के वश में है। अल्लाह से अच्छा इरादा करके तय करोगे और तय करके फैसला करोगे और फिर अपनी बस की कोशिश करोगे, अल्लाह से दुआ मांगोगे, अल्लाह ही आसान करेगा और अल्लाह तुमसे काम लेगा। लिहाजा भाई दोस्तों अल्लाह की जात पर भरोसा करके नबी की दुआएं लो। अल्लाह के नबी ने दुआ की है ए अल्लाह मेरे दिन की जो मदद करे उसकी तू मदद कर। अल्लाह के नबी की दुआएं आपके साथ, अल्लाह के वादे आपके साथ हैं। अल्लाह के वादों पर यकीन करके अपने आप को फैसला करोगे अल्लाह आपसे काम लेगा। लिहाजा भाई दोस्तों घर जाने के इरादे के बजाय अल्लाह के रास्ते में जाने का इरादा करके अपने आप को पेश करो और अल्लाह से दुआ मांगो। जो अल्लाह यहाँ लाया है वो अल्लाह अपने रास्ते में ले जाएगा अगर आप तय करोगे। आपने यहाँ ना तय किया
اللہ نے یہاں پہنچا دیا. آپ یہ طے کرو کہ نہیں اللہ کے دین کے لیے چار مہینے لگانے ہیں اور دین کی محنت کرنی ہے تو اللہ تعالیٰ آپ کے لیے وہ بھی آسان کر دے گا. اس لیے دوستوں آپ کھڑے ہو کے بولنا شروع کرو. لیکن ایک بات میری سنو, اب تک آپ جیسے اطمینان سے بیٹھے ہیں اطمینان سے بیٹھے رہو, جانے کی ہمت نہیں ہو رہی, دنی دن میں اللہ سے دعا مانگو, اللہ مجھے بھی تو اپنی نبی محنت کے قبول کر دے, مجھے بھی ایمان دے دے, ایمان نہیں دے دے اور دنیا میں ایمان کرنے کا ذریعہ بنا دے اور مجھے ہمت دے دے. دعا کرتے رہو اللہ کی ہمت دے, اپنے آپ کو پیش کریو, ورنہ انشاءاللہ تمہارے اندر کی طلب خدا تمہیں محروم نہیں کرے گا. اٹھ کے چلے جاؤ گے یہ اللہ کو پسند نہیں ہے. اللہ کے دین کا تقاضا ہو اور آدمی اٹھ کے چلا جائے یہ اللہ کو پسند نہیں. بیٹھو, ندامت کرو, اللہ سے معافی مانگو, انشاءاللہ اس پر خدا آپ محروم نہیں کرے گا. ایک تھوڑی دیر کے لیے بیٹھو گے, 5-10 منٹ میں آپ کو ہم چھٹے دیں گے, ہم لمبی باتیں نہیں کریں گے, اب ہماری بات پوری ہو گئی. لیکن آپ حضرات کا فیصلہ باقی ہے, اب آپ کو فیصلہ کرنا ہے کہ ہمیں کیا کرنا ہے, گھر جانا ہے یا اللہ کے راستے میں اپنی آخرت باہر نکلنا ہے. اس کے فیصلے کر کے ساتھ جس خوش نصیب